आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मलड़ेको बेला सहारा खोज्दै हिँडेको बेला, महारेको बेला मलड़ेको बेला सहारा खोज्दै हिँडेको बेला, अनायासै बाटो बिराएको बेला, दलदले पापा डुबेको बेला, सहारा दिने मुक्ति को बाटो देखाउने, मलाई उठाउने सहारा दिने मुक्ति को बाटो देखाउने, मेरो प्रभु येशु, मेरो प्रभु येशु, महारेको बेला मलरेको बेला सहारा खोज्दै हिँडेको बेला, महारेको बेला मलरेको बेला सहारा खोज्दै हिँडेको बेला, अनायासै बाटो बिराएको बेला, दलदले पापा डुबेको बेला, मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने, मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने, मेरो प्रभु येशु, मेरो प्रभु येशु। महारेको बेला मलड़ेको बेला सहारा खोज्दै हिँडेको बेला, महारेको बेला मलड़ेको बेला सहारा खोज्दै हिँडेको बेला, अनायासै बाटो बिराएको बेला, दलदले पापमा डुबेको बेला, मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने, मलाई उठाउने सहारा दिने मुक्ति को बाटो देखाउने मेरो प्रभु येशु मेरो प्रभु येशु मेरो प्रभु येशु मेरो प्रभु येशु
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई तपाईहरूका यो आफ्नो कार्यक्रम मुक्तिको मार्गमा हार्दिक स्वागत छ। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ होला। म पनि प्रभुको अनुग्रहमा आनन्द कुशलै छु। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लुका 24 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं अनि आज लुकाबाटको हाम्रो वचन अध्ययन आखिरी दिन हो। आशा गर्दछु तपाईहरूले यस पुस्तकबाट धेरै आत्मिक आशिषहरू प्राप्त गर्नुभयो। यहाँ 24 अध्यायमा सबभन्दा पहिले हामी देख्नेछौ येशु मृत्युबाट पुनरुत्थान हुनुहुन्छ। लुका 24 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, हप्ताको पहिलो दिन बिहान सखारैती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए। आइमैहरूले आफ्ना सुगन्धित मसलाहरू लिएर चिहानमा आए प्रभुको शरीरमा लेप दल्नलाई। दुई पदमा भनिएको छ, तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेटाए। यो कुराको याद गर्नुहोस् कि पत्थर अर्थात ढुङ्गा येशूलाई चिहानबाट बाहिर निकाल्नलाई गुडी गएको थिएन, तर तिनीहरू चिहानभित्र जान सकुन् भन्नको खातिर ढुङ्गा गुडी गएको थियो। तीन पद, तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्, उहाँले पहिले नै चिहान छोडिसक्नु भएको थियो। चारदेखि आठ पदमा, जब तिनीहरू यस विषयमा अलमल परिरहेका थिए तब चहकिलो पोस पहिरेका दुई पुरूषहरू तिनीहरूको छेवैमा खड़ा भए। तिनीहरू भयभीत भए अनि जमीनतिर शिर झुकाए, तर ती दुई पुरूषले भने, तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूको बीचमा किन खोज्दछौ? उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नु भएको छ। गालिलमा हुनुहुँदा उहाँले तिनीहरूलाई के भन्नुभएको थियो त्यो याद गर, कि मानिसको पुत्र पापी मानिसहरूको हातमा सुम्पिनु र क्रूसमा टाँगिनु र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ। तिनीहरूले उहाँको वचन सम्झे। मित्र, यहाँ यो प्रश्न, किन तिनीहरू जिउँदोलाई मुर्दाहरूको साथमा खोज्दछौ, यो अति नै असल प्रश्न हो। किन ती आइमैहरू आए? किन पत्रुस र योहाना चिहान भएतिर दगुर्दै आए? तिनीहरू मुर्दाहरूको बीचमा मुर्दाको खोजी गरेका थिए, तिनीहरू जिउँदोलाई खोजी गरिरहेका थिएनन्। तिनीहरूले विश्वास गरेनन् कि प्रभु येशु मृत्युबाट पुनः जी उठ्नु भएको छ। सबै सुसमाचार लेखकहरूले यो पूर्ण रूपमा स्पष्ट पार्दछन् कि प्रभु येशूले आफ्ना चेलाहरूलाई पटक पटक आफू यरूशलेममा मर्नलाई गइरहेको कुरा बताउनु भएको थियो र उहाँ फेरि मृत्युबाट तेस्रो दिनमा पूर्ण ब्युति उठ्ने कुराको पनि बताउनु भएको थियो। तिनीहरूले उहाँले भनेका कुरा सुने, तर तिनीहरूले कति पनि विश्वास गरेनन्। तर अहिले तिनीहरूले प्रभु येशु पुनरुत्थान भइसक्नु भएको कुरा स्वर्गीय दूतहरूबाट जानकारी पाए। आठदेखि दश पदमा भनिएको छ, तिनीहरूले उहाँको वचन सम्झे अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई बताए। ती स्त्रीहरू चाहिँ मरियम मग्दलिनी, योहन्ना र याकुबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने। मित्र, तपाईँ सोच्नुहुँदो हो, प्रेरितहरू ती स्त्रीहरूले भनेका कुरामा अति नै धेरै गरी प्रभावित हुनेछन्। तर तिनीहरूको प्रतिक्रियाको ध्यान दिनुहोस्, एघार पदमा भनिएको छ, तर तिनीहरूले यी कुरा बाह्यात हुन् भन्ठाने र तिनीहरूले विश्वास गरेनन्। हेर्नुहोस्, पुनरुत्थानमा विश्वास नगर्ने व्यक्तिहरू प्रेतहरू चेलाहरू स्वयं नै थिए। यद्यपि हाम्रा प्रभुले तिनीहरूलाई आफ्नो मृत्यु र त्यसपछि तेस्रो दिनमा पुनरुत्थानको बारेमा पटक पटक भन्नुभए तापनि, बाह्र पदमा भनिएको छ, तर पत्रुस उठेर चिहानमा दौड़ेर गए र निहुरेर हेर्दा सुती कपड़ाका पट्टीहरू मात्र देखे। त्यो घटना देखेर अचम्म मानि उनी गइहाले। हेर्नुहोस् त, त्यहाँ पुनरुत्थान भएको कुराको बारेमा विश्वास गर्नभन्दा पहिले पत्रुसले त्यसको प्रमाणलाई हेर्न चाहे, देख्न चाहे। मलाई लाग्दैन कि सिमोन पत्रुस यस कुरामा तुरन्त विश्वास गर्न मानसिक रूपमा तयार थिए। तर युहानाले हामीलाई उसको सुसमाचारमा बताउँछन्, जब तिनी चिहानमा गए र भित्र हेरे तिनले विश्वास गरे। युहन्ना प्रभुको पुनरुत्थानमा तुरन्तै निश्चित भए, तर सिमोन पत्रुस केही समयसम्म यसको बारेमा सोच्नु परेको थियो। यसपछि हामी देख्छौ येशु इमाउसको बाटोमा प्रकट हुनुहुन्छ। तेह्रदेखि सोह्र पद, त्यही दिन उहाँका चेलाहरू मध्ये दुईजना यरूसलेमबाट प्राय एघार किलोमिटर टाढाको इमाउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचित गर्दै थिए। तिनीहरू आपसमा बातचित गर्दै र बहस गरिरहेको बेला येशु आफै नजिक आएर तिनीहरूको साथ लाग्नुभयो, तर तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए। मित्र, दुईजना चेलाहरू इमाउसमा हिँडिरहेको बेला प्रभु पनि तिनीहरू सँगसँगै हिँड्नुभयो, जानुभयो। तिनीहरू उहाँको बारेमा कुरा गरिरहेका थिए। तिनीहरू प्रभुलाई कति पनि चिनेनन् र स्पष्ट छ कि तिनीहरूले विश्वास गरेनन् कि उहाँ मृत्युबाट पुनः ब्युति उठ्नुभयो। तिनीहरूले थाहा भएन कि तिनीहरूसँगै इमाउसको बाटोमा यात्रा गर्ने व्यक्ति पुनरुत्थित प्रभु येशू ख्रीष्ट हुनुहुन्थ्यो। भन्नु नै पर्ने हो भने तिनीहरूले उहाँको खोजी गरिरहेका थिएनन्। सत्र पदमा भनिएको छ, सत्र पदमा उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ? तिनीहरू उदास भएर टक्क अडिए। प्रभु येशूले प्रश्न खड़ा गर्नुभयो। यद्यपि तिनीहरू के को बारेमा कुरा गरिरहेको थियो सो उहाँलाई थाहा भए पनि, अठार पदमा भनिएको छ, ती दुई मध्ये क्लोआपासले उहाँलाई जवाब दिए, यरूसलेम घुमफिर गरी आउने भएर पनि हिजो आज त्यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन? ती दुई चेलामा क्लेओपा नभएका एकजनाले येशूलाई जवाब दिए, हामी के को विषयमा कुरा गरिरहेका छौ भने तपाईंलाई कसरी थाहा नभएको? यी गएका तीन दिनमा यरूसलेममा के भएको छन् भनी तपाईंले सुन्नु भएको छैन? अनि उन्नाइस पदमा भनिएको छ, उहाँले तिनीहरूलाई सोध्नुभयो, कुन कुरा? तिनीहरूले जवाब दिए, येशू नासरीको बारेमा। उहाँ एकजना अगमवक्ता हुनुहुन्थ्यो र परमेश्वर र सबै मानिसहरूको सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। अमित्र, तिनीहरूले भनेका कुरामा ध्यान दिनुभयो। तिनीहरूले भने कि उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो। तिनीहरूले सोचे कि उहाँ मर्नुभयो। तिनीहरूले विश्वास गरेनन् कि उहाँ मृत्युबाट पुनः फर्की ब्युति उठ्नु भइसकेको छ। विस्पदमा, तर मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए र उहाँलाई क्रूसमा टाँगे। अहिले तिनीहरूले ख्रिष्टको मृत्युको साक्षी दिए। एक्काइस पदमा भनिएको छ, इसरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोडेर यो घटना घटेको आज तेस्रो दिन हो। मित्र, यी मानिसहरू भनिरहेका थिए कि येशू ख्रिष्ट अगमवक्ता हुनुहुन्थ्यो भने आशा गरेथे, जसले इसरायलीहरूलाई मुक्ति र छुटकारा दिनुहुन्थ्यो। तर अहिले तिनीहरूको आशा निराशमा परिवर्तन भयो। उहाँलाई क्रूसमा टाँगियो, उहाँ मर्नुभयो र यी सबै घटना भएको यो अबको तेस्रो दिन हो भनी तिनीहरूले आफ्नो निराशाको व्यक्त गरे। बाइसदेखि चौबिस पदमा भनिएको छ, यसबाहेक हाम्रो दलका कोही कोही स्त्रीहरूले हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए र येशूको शरीर भेटाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, हामीले स्वर्गीय दूतहरूलाई देख्यौं जसले येशू जीवित हुनुहुन्छ भने। हामीहरू मध्येका कोही कोही चिहानमा गए र ती स्त्रीहरूले जे भनेका थिए त्यस्तै भेटाए, तर उहाँलाई चाहिँ देखिएनन्। मित्र, यी मानिसहरूले उहाँको पुनरुत्थानको बारेमा आइमाईहरूको प्रतिवेदन रिपोर्टको पूर्ण रूपले विश्वास गरेनन्। तपाईँ देख्न सक्नुहुन्छ कि त्यस समयमा पुनरुत्थानमा कति धेरै अविश्वास थियो। अनि तिनीहरूले येशूलाई ती आइमाईहरू र पत्रुस र युहन्नाले भनेका खबर बताइदिए। तर पनि त्यसमा तिनीहरू पूर्ण रूपमा निश्चयता भएनन्। तैपनि एउटा रित्तो चिहानले मात्र येशु जिउँदो हुनुहुन्छ भन्ने प्रमाण दिँदैन। त्यति बेलासम्म चेलाहरू मध्ये कसैले पनि बौरी उठ्नु भएको येशुलाई देखेका थिएनन्। खालि उहाँको लाश बेपत्ता मात्र भएको थियो। अनि यही कुरामा मात्र सायद तिनीहरूले विश्वास गरे। अमित्र, तिनीहरूले त्यहाँ वास्तवमा के भएको थियो त्यो कुराको वर्णन गर्न मानसिक रूपमा तयारी भएका थिएनन्। 25-27 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगम वक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ। के ख्रिष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? तब मोसा र सबै अगम वक्ताहरूबाट शुरू गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो। मित्र, येशूले ती दुई चेलाहरूलाई मोसा र सबै अगम वक्ताहरूबाट अर्थात पुरानो नियमबाट सिकाउन लाग्नुभयो। पुरानो नियमका धेरै अगमवाणीहरूमा मसीहले ज्यादा शासना कष्टहरू भोगेर मर्नुपर्नेछ भन्ने कुरा लेखिएको छ। ती अगमवाणीहरू अनुसार दुःख भोग्नु भएपछि मात्र ख्रिष्ट आफ्नो महिमामा पस्नु हुने थियो। भजन संग्रह र यसैयाका पुस्तकहरूमा उल्लेख भएको दुःख भोग्ने परमेश्वरको विशेष सेवकको बारेमा यहुदीहरूलाई थाहा थियो। तर दुःख भोग्ने कष्ट भोग्ने उही सेवक आफै चाहिँ तिनीहरूका मसीह पनि हुनुहुनेछ भन्ने तिनीहरूको सोचाइ थिएन। यहुदीहरूको विचारमा त्यो दुःख भोग्ने सेवक र तिनीहरूको मसीह अर्थात मुक्तिदाता दुई अलगै व्यक्ति थिए। तर येशु आफैले त्यो दुःख भोग्ने सेवक र मसीह वास्तवमा उही नै व्यक्ति हुन् भनेर स्पष्टसँग सिकाउनुभयो। येशूले घरिघरि आफ्ना चेलाहरूलाई मैले शासना भोग्नुपर्छ र त्यसपछि मर्नुपर्छ भनेर भन्नुभएको थियो। तर तिनीहरूले उहाँको वचन ग्रहण गर्न सकेका थिएनन्। ती दुई चेलाहरूले उत्सुकसित येशूले भन्नुभएको कुरा सुने। उहाँ बोल्दै जाँदा तिनीहरूको हृदय तिनीहरूमा बलियो। 28-29 पदमा भनिएको छ, तिनीहरू जुन ठाउँमा गइरहेका थिए त्यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्तो गर्नुभयो। तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, हामीसँगै बस्नुहोस् किनकि साँझ पर्न लाग्यो र दिन धेरै ढल्किसकेको छ। अनि उहाँ तिनीहरूसँगै बस्नलाई घरभित्र पस्नुभयो। मित्र, ती दुई चेलाहरूले येशूलाई आफ्नो घरमा आउनलाई निम्तो दिए। तिनीहरूले उहाँलाई ननिम्त्याएको भए उहाँ अगाडि बढ्नुहुने थियो र इमाउस जाने बाटोमा तिनीहरूसँग को हिँड्दै हुनुहुन्थ्यो भनी तिनीहरूले कहिले जान्ने थिएनन्। हामी आफूसित सोधौं, यस जीवनको बाटोमा येशूले कति पटक हामीसँग बोल्नु भएको छ र उहाँलाई हामीले आफ्ना हृदयभित्र आउन निम्त्याएका छैनौ। 30-32 पद, जब येशू तिनीहरूसँग खाना बस्नुभयो, उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो र भाँचेलाई तिनीहरूलाई दिनुभयो। तब तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँलाई चिने अनि उहाँ चाहिँ तिनीहरूको दृष्टिबाट अल्पनुभयो। तिनीहरूले आपसमा भने, उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा कि हाम्रो हृदय प्रज्वलित भएको थिएन र? मित्र, चेलाहरू घरमा पुगेर खान लाग्नुहुँदा येशूले रोटी लिएर आशीर्वाद दिनुभयो र भाँचेर तिनीहरूलाई दिन लाग्नुभयो। अनि येशूको मृत्यु भन्दा पहिले उहाँले त्यस्तै नै गर्नुभएको ती चेलाहरूले धेरै पटक देखेका थिए। अनि अचानक तिनीहरूको आत्मिक आँखा खुल्यो र तिनीहरूले येशूलाई चिने अनि तिनीहरूले उहाँलाई चिन्ने बित्तिकै उहाँ तिनीहरूको दृष्टिबाट अल्पनुभयो। 32-33 पदमा भनिएको छ, तिनीहरूले आपसमा भने, उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा कि हाम्रो हृदय प्रज्वलित भएको थिएन र? तिनीहरू त्यति नै बेला उठेर यरुसलेममा फर्के र 11 चेला र तिनीहरूसँग जम्मा भएकाहरूलाई भेटे। मित्र, जबकि यो अबेर साँझ भइसकेकोले गर्दा तिनीहरू हतार हतार गरी दुई कोष जति टाढाको यरुसलेममा यो सन्देश लिएर आए। अनि 34-35 पदमा भनिएको छ, र तिनीहरूलाई यसो भने, प्रभु साँच्ची नै जीवित भई उठ्नु भएछ र सिमोन कान देखा पर्नु भएको रहेछ। तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने सो बताइदिए। मित्र, निम्न पदहरूमा हामी देख्छौं कि त्यति नै खेर येशु अन्य चेलाहरू कहाँ पनि देखा पर्नुहुन्छ। 36-43 पदमा भनिएको छ, तिनीहरूले यी कुरा गर्दा गर्दा येशु तिनीहरूको बीचमा खड़ा हुनुभयो र भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। तिनीहरू तर्से र डरले आत्तिए र हामीले त प्रेत देखिरहेछौ भने सम्झे। तर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन विचलित हुन्छौ र तिमीहरूको हृदयमा किन शंका उत्पन्न हुन्छ? मेरा हात र मेरो पाउ हेर, मनै हो, मलाई छोएर हेर, किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्छौ मेरा त छन्। यसो भन्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउ देखाउनुभयो। तर खुशीले पत्यार गर्न नसकी तिनीहरू छक्क पर्दा उहाँले तिनीहरूलाई भन्नुभयो कि तिमीहरूसित यहाँ केही खानेकुरा छ। तिनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए अनि उहाँले त्यो लिएर तिनीहरूकै सामुने खानुभयो। मित्र, इमाउसबाट भर्खरै आएका दुई चेलाहरूले अरू चेलाहरूसँग कुरा गर्दा गर्दै येशु आफै स्वयं तिनीहरू सबै कहाँ प्रकट हुनुभयो। येशु आश्चर्यजनक रीतिले तालचा लगाएको त्यस कोठा भित्र पस्नुभयो। चेलाहरूले येशु प्रेत अर्थात शरीर बिनाको आत्मा हुनुहुन्छ भनी ठाने। तब येशुले तिनीहरूलाई आफ्ना हात खुट्टामा किलाबाट परेका घाउहरू देखाउनुभयो। उहाँको खास शरीर नै छ भने तिनीहरूले थाहा पाउन् भनेर उहाँले तिनीहरूलाई मेरो शरीर छौ भन्ने आज्ञा दिनुभयो। येशुको पुनरुत्थान पछि उहाँको महिमित मासु र हड्डी भएको शरीर नै थियो, तर मासु र रगत भएको शरीर चाहिँ थिएन। उहाँको रगत क्रूसमा बहेको थियो। अब चेलाहरू त्यतिसम्म अचम्भित र आनन्दित भए कि तिनीहरूले ठिकसँग विचार गर्न सकेनन्। तिनीहरूले सपना देखेको जस्तै लाग्यो। यो कुरा सत्य नै छ भनी अझसम्म तिनीहरूले पूरा गरी पत्याउन सकेनन्। येशूले तिनीहरूको विश्वासको कमजोरी जानेर केही खानेकुरा मागी त्यो तिनीहरूको अगाडि खानुभयो। यसपछि तिनीहरूको सन्देह बिल्कुल खत्तम भयो। त्यसको एक हप्ता पछि येशू फेरि तिनीहरूकै सामु देखा पर्नुभयो। युहन्ना 20:24-29 पद अनुसार केही दिनपछि उहाँ गलिलमा उहाँका चेलाहरू कहाँ फेरि देखा पर्नुभयो। मत्ती 28:16 अनुसार अनि त्यसपछि उहाँ 500 भाइहरू कहाँ एकैचोटि देखा पर्नुभयो। पहिलो कोरन्थी 15:6 पद तब उहाँ आफ्ना भाइ याकुब कहाँ देखा पर्नुभयो। पहिलो कोरन्थी 15:7 पद येशूको पुनरुत्थानदेखि उहाँको स्वर्गीय रोहणसम्मको 40 दिनको अवधिमा यी सबै देखा पर्ने कामहरू भए। 44:45 पद उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात मूसाको व्यवस्था अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखेका सबै कुरा पूरा हुनै पर्छ। तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। मित्र, तिनीहरूले खास मात्रामा उहाँको वचनमा कति पनि विश्वास गरेका थिएनन्। बाइबल बुझ्नलाई तपाईँको दिमागलाई र हृदयलाई खोलिदिनलाई परमेश्वरको आत्माको आवश्यक पर्दछ। केवल परमेश्वरको आत्माले मात्र बाइबल अध्ययनलाई तपाईँको निम्ति वास्तविक बनाइदिँदछ। भनिएको छ 45:46 तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, येशू लेखिएको छ कि ख्रिष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ। मित्र, अघि नै उहाँले धेरै पटक भन्नुभएको एउटा कुरा येशूले फेरि उहाँका चेलाहरूलाई सम्झाउनुभयो, अर्थात ख्रिष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृत्युबाट जीवित हुनुपर्छ। धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। मैले भर्खरै भने कि पवित्र आत्माले हाम्रो समझ खोल्नु भएपछि मात्र हामी बाइबल र परमेश्वरको वचनको प्रचार पूरा तवरले बुझ्न सक्छौ। 47 पदमा भनिएको छ, अनि यरुसलेमबाट शुरू गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्दछ। मित्र, येशूले यहाँ सिकाउनु भयो कि पश्चाताप र पाप क्षमाको प्रचार यहुदीहरूलाई मात्र होइन तर सबै देशका मानिसहरूलाई पनि गरिनै पर्नेछ। येशूले यहाँ सिकाउनु भयो कि पश्चाताप र पाप क्षमाको प्रचार यहुदीहरूलाई मात्र होइन तर सबै देशका मानिसहरूलाई पनि गरिनै पर्नेछ। पश्चाताप र पाप क्षमा मानिसले उद्धार पाउनलाई सबभन्दा पहिलो दुई कदमहरू हुन्। पश्चाताप नभइकन पाप क्षमा हुन सक्दैन र परमेश्वरबाट पाप क्षमा नभइकन उद्धार हुन सक्दैन। यसपछि हामी देख्छौ कि येशूले पवित्र आत्मा पठाउने प्रतिज्ञा गर्नुहुन्छ। 48:49 पद तिमीहरू यिनै कुराहरूको साक्षी हौ, हेर म मेरो पिताको प्रतिज्ञा तिमीहरू कहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही शहरमा बसिरह। मित्र, येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, म मेरो पिताको प्रतिज्ञा अर्थात पवित्र आत्मा तिमीहरू कहाँ पठाउँछु। तब उहाँले तिनीहरूलाई पवित्र आत्मा तिनीहरूमाथि नआउन्जेल र उहाँको साक्षी हुनलाई चाहिने शक्ति नपाउन्जेल यरुसलेममा नै पर्खनु पर्छ भनी आदेश दिनुभयो। पवित्र आत्मा नपाइकन तिनीहरूले ख्रिष्टको लागि कुनै काम गर्न सक्दैनथे। साँच्चै नै पवित्र आत्माको सहायता बिना ती चेलाहरूले ख्रिष्टको मण्डली कहिले पनि स्थापन गर्न सक्ने थिएनन्। अनि आज पनि यही कुरा तपाईँ र मेरो निम्ति सत्य छ। यसपछि हामी देख्छौ येशूको स्वर्गीय रोहण 50:51 पद त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई आशीर्वाद दिनु हुँदै गर्दा उहाँ तिनीहरूबाट छुटिनुभयो र स्वर्गमा लगिनुभयो। मित्र, उहाँको पुनरुत्थान भएको 40 दिनपछि येशू उहाँका चेलाहरूलाई साथमा लिएर यरूशलेमको नजिकको बेथानिय भन्ने गाउँमा जानुभयो। तिनीहरूलाई आशीर्वाद दिनुभएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ उभो स्वर्गमा उचालिनुभयो। तिनीहरूले स्वर्गतिर हेरिरहँदा दुईवटा स्वर्गीय दूतहरू तिनीहरू कहाँ आएर भने, यदि येशू जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। अनि 52-53 पदमा भनिएको छ, तिनीहरूले उहाँको उपासना गरे र बडो आनन्द साथ यरूशलेम फर्के अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे। मित्र, चेलाहरू आनन्दले भरिए। येशू साँच्ची नै तिनीहरूका प्रभु मसीहा परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने तिनीहरूलाई अब कति पनि शंका बाँकी थिएन। तब तिनीहरू पवित्र आत्माको आगमनको लागि पर्खनलाई यरूशलेममा फर्के। त्यही बेला तिनीहरू लगातार प्रार्थना गर्दै र परमेश्वरको स्तुति गर्दै मन्दिरमा बसिरहे, किनभने जसले प्रार्थना र प्रशंसा गरेर धेरै समय बिताउँछ त्यसका त्यति नै धेरै पवित्र आत्माको शक्ति प्रवेश गर्दछ, पवित्र आत्माको शक्तिले काम गर्दछ। प्रभु आजको यो वचन अध्ययनमा आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4735-679-98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।